डायस्पोराले खोजिरहेको अहिले है चासो राखेको भनेको चाहिँ नेपालमा राजनीतिक परिस्थिति होइन बाहिरबाट देख्ने भनेको बिग्रिरहेछ कि भन्ने चासो धेरै शङ्का भइरहेछ होइन। आज मन्त्रीको हिसाबले चाहिँ तपाईँले डायस्पोरालाई नेपालको राजनीति राम्रो भएर जान्छ नेपालमा शान्ति आउँछ भन्ने कसरी एस्योर गर्न सक्नुहुन्छ?
वास्तवमा अहिले बाहिर जे खालको प्रचार छ त्यसको वास्तविकता त्योभन्दा अलि भिन्न ढङ्गले परिस्थिति विकास हुँदैछ। त्यो कयौँ कयौँ कुराहरू त्यस ढङ्गले बाहिर प्रचार भएका पनि छैनन् कि वास्तवमा हामी अहिले नेपालका सबै राजनीतिक दलहरू नेपाली जनता सबैको अहिलेको मुख्य मिसन भनेको चाहिँ तिनवटा कुरा पुरा गर्ने हो। एउटा जुन शान्ति प्रक्रिया विगत लामो समयसम्म मुलुक एउटा राजनीतिक द्वन्द्वमा फस्यो त्यो राजनीतिक द्वन्द्वलाई समाधान गरेर मुलुकमा एउटा दिगो शान्ति स्थापना गर्ने एउटा हाम्रो प्रमुख अहिलेको चाहिँ मिसन हो। दोस्रो हाम्रो मिसन भनेको नेपाली जनताले एउटा ठुलो ऐतिहासिक परिवर्तन गरे सङ्घर्ष गरे जसलाई हामीले शान्तिपूर्ण जनक्रान्ति तहको समेत तहमा त्यसलाई व्याख्या गरेका छौँ त्यसका उपलब्धिहरूलाई एउटा चिरस्थायी बनाउनको निम्ति संविधानमा संस्थागत गर्ने दुईवटा हाम्रा चाहिँ कुराहरू हुन् र यी दुईवटा कुराहरू कुरा सँगसँगै मुलुकलाई एउटा आर्थिक क्रान्तिको अवस्थामा लैजाने र मुलुकमा एउटा ठुलो आर्थिक विकास गरेर जनताको जीवन समृद्ध गर्ने यी हाम्रा मिसनहरू हुन् र यस दिशामा वास्तवमा पर्याप्त प्रगतिहरू भएका छन् र जे कुरा वास्तवमा भएको छ त्यो कुरा हामीले देख्नुपर्छ र संविधान जहाँसम्म शान्ति प्रक्रियाको कुरा छ त्यसमा चाहिँ हामीले विगत दुई तिन वर्षदेखि धेरैवटा सहमति गरेका छौँ सम्झौता गरेका छौँ र अहिले अन्तिम अवस्थामा आएर अब खास गरिकन त्यसको मुख्य त्यसको चाहिँ एउटा फोकल पोइन्ट भनौँ त्यसलाई हामीले समाधान गर्नुपर्ने माओवादी लडाकाहरूलाई उनीहरूको समायोजन र पुनर्स्थापनाको काम पनि अब करिब करिब अन्तिम अवस्थामा पुगेको छ। त्यसका एकाध कुराहरूमा अब सहमति हुने हो भने त्यो कुराले पनि एउटा निष्कर्ष पाउँछ र त्यसपछि जहाँसम्म संविधानको कुरा हो संविधानको कुरामा भने वास्तवमा हामीले दुई वर्षसम्म तीन वर्षसम्म हामीले काम गऱ्यौँ र त्यसमा चाहिँ संविधानका विभिन्न भागहरूको बारेमा अनेकौँ समितिहरू 11 समितिहरू बनाइए ती समितिहरूमा लामो छलफल भयो त्यसमा कतिपय सहमतिबाट कतिपय चाहिँ बहुमतबाट तिनीहरू ती जस प्रतिवेदनहरू पारित भए ती प्रतिवेदनमाथि थप छलफल भयो छलफल भएर त्यसमा चाहिँ के विषयमा चाहिँ असहमति रह्यो भन्ने क्रममा 20-20 बुँदामा सहमति देखिएको थियो त्यसमा पनि एउटा सानो संवैधानिक समिति अन्तर्गतको एउटा चाहिँ उपसमिति बनाएर त्यसमा फेरि थप छलफल चलाइयो मुलुकका प्रमुख राजनीतिक दलहरूको समेत संलग्नतामा छलफल चलाइयो र छलफल चलाउँदै चलाउँदै जाने क्रममा अब त्यसमा चाहिँ अब बाँकी चाहिँ 20-22 मुद्दा बाहेक अरू सबै विषयमा सहमति कायम गरिसकेको छ र यो 20-22 विषयमध्येमा पनि विशेष गरिकन त्यसका पनि फोकल पोइन्ट भनेका तिनवटा छन्। त्यसमा चाहिँ राज्यको पुनर्संरचना गर्ने एउटा विषय मुलुकको शासकीय स्वरूप अथवा सरकारको स्वरूप कस्तो हुनुपर्छ भन्ने दोस्रो विषय र मुलुकको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भन्ने यी तिनटै विषयका मूल मुद्दाहरू अब हल हुन बाँकी छन् र त्यसमा पनि कतिपय सहमतिको नजिक पुगेका छन् र यी दुईवटा कुराहरू पुरा हुने बित्तिकै हामी तेस्रो चरणमा त्यसपछि आर्थिक परिवर्तनको क्रममा जान्छौँ तर यस हिसाबले हेर्दाखेरि हामी एकदमै ढुक्कका साथ म हाम्रा गैर आवासीय नेपाली हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने हामी ढुक्कका साथमा मुलुक शान्ति प्रक्रियाले पनि निष्कर्षमा पुग्छ शान्ति प्रक्रिया पनि निष्कर्षमा पुग्छ र संविधान निर्माणको काम पनि हामी सम्पन्न गर्छौँ भन्ने कुरामा यहाँहरू ढुक्क हुनुहोस् र त्यस हिसाबको प्रगति हाम्रो हुँदै गइरहेको छ भन्ने कुरा म उहाँहरूलाई भन्न चाहन्छु।
चन्द्रजुनजनजी तपाईँ आज कन्सुलेट जेनरलको हिसाबले होइन आज डायस्पोराको सदस्यको हिसाबले भन्नुपर्दाखेरि चाहिँ नेपालमा शान्ति स्थापना हुन्छ नेपालमा लगानी वातावरण बन्छ र डायस्पोराबाट लगानी गर्नलाई सहज हुन्छ भन्ने कुरो चाहिँ धेरै पटक राजनीतिक दलका नेताहरूबाट त्यो आश्वासन आयो तर अहिलेसम्मको प्रगति देख्दाखेरि त्यो आश्वासन परिपूर्ति हुन्छ भन्ने म कति विश्वास गर्नुहुन्छ?
अब आजभन्दा छ महिनाको चाहिँ सिचुएसन हेर्दा अथवा एक वर्षको अगाडिको सिचुएसन हेर्दा र अहिलेको सिचुएसन हेर्दामा हामी धेरै कुराहरूमा फरक देख्छौँ. अब अहिलेको रिसेन्ट डेभलपमेन्ट जुन चाहिँ हामीलाई मेन अहिलेको चाहिँ मात्रै डर भइरहेको चाहिँ माओइस्ट पार्टीले चाहिँ अगाडि आउँदैन कि अथवा चाहिँ मेन स्ट्रिममा जुन आउने भन्ने कुराहरू गरिरहेको थियो त्यो कुरा चाहिँ हुँदैन कि भन्ने चाहिँ अझै पनि मान्छेहरूलाई शङ्काहरू उपशङ्काहरू त्योहरू भयो. मेन डर भनेको त्यसमा थियो. तर अब अहिलेको रिसेन्ट डेभलपमेन्ट जब चाहिँ मात्रै माओइस्ट पार्टीले चाहिँ उनीहरूले अब इभन अब प्रचण्डको आफ्नै आफ्नो बडी गार्डहरूलाई नै अहिले पुरै रिप्लेसमेन्ट गरेर अहिले गभर्मेन्टको चाहिँ सैनिकहरूलाई चाहिँ उहाँको बडी गार्ड राख्नु भएको छ उहाँले. अनि त्यस्तै मात्रै अब जति पनि अब हतियारको कुराहरू जुन जुन चाहिँ अब अहिले नयाँ डेभलपमेन्टहरू भइरहेछ त्यो कुराहरूले इन्डिकेसन गरिरहेको छ कि पक्कै पनि मात्रै अब चाहिँ शान्ति प्रक्रिया चाहिँ सही बाटोमा गइरहेको छ भन्ने चाहिँ त्यसबाट हामीले देख्छौँ. त्यो चाहिँ मात्रै अब नेपालको सिचुएसनलाई हेर्दाखेरि र अब अहिले चाहिँ मात्रै हाम्रो मन्त्रीज्यूको चाहिँ मात्रै अब यहाँको भ्रमणमा हामीले उहाँसँग पनि कुराहरू गर्दाखेरि भित्री मन्त्री अब यो क्याबिनेटको कुराहरूमै पनि जुन चाहिँ मात्रै अब यो उहाँहरूको डेभलपमेन्ट भइरहेछ त्यो चाहिँ हेर्दाखेरि चाहिँ अब चाहिँ सही बाटोमा गइरहेछ भन्ने कुरो हामीले चाहिँ मोर विश्वास गर्ने बाटोहरू खुलिरहेछ हामीलाई. त्यतिखेरि गैर आवासीय संस्थाले र मात्रै जति पनि डिस्पेरा साथीहरूले चाहिँ यसलाई अब चाहिँ मोर ट्रस्ट गर्नुपर्ने अवस्था चाहिँ आइरहेको नै देख्छु मैले.
तपाईँको विचारमा चाहिँ नेपालमा लगानी वातावरण बनाउन डायस्पोराको लगानी वातावरण बनाउन अबको कदम सरकारले अथवा राजनीतिक दलहरूले मुख्य रूपमा गर्नुपर्ने संविधानबाट हुन्छ कि नियम कानुनबाट हुन्छ कि प्रतिबद्धताबाट हुन्छ कि तिनवटा मुख्य काम गर्नुपर्ने भन्दाखेरि के गर्नुहुन्छ?
एउटा संविधानलाई चाहिँ त्यसलाई चाहिँ पूर्ति गर्नुपर्ने नम्बर वान प्रायोरिटी भइहाल्यो. त्यो चाहिँ संविधानको चाहिँ अब लेखन त्यो कुरा चाहिँ भइसकिसकेपछि चाहिँ अनि त्यसपछि कन्ट्रीको सेक्युरिटी र इकोनोमिक डेभलपमेन्टमा हुनुपर्ने प्रावधानहरू जस्तै मात्रै अब ट्याक्सेसन सिस्टमदेखि लिएर के अरे यो अब फ्री इकोनोमीको चाहिँ मात्रै अब सिस्टमहरूदेखि लिएर र यो चाहिँ मात्रै विभिन्न कुराहरू चाहिँ पूर्ता गर्ने भने चाहिँ त्यसले चाहिँ धेरै हाम्रो अब डायस्पोराको मात्रै इन्भेस्टमेन्ट नेपालमा होइन कि अरू विदेशीहरूको लगानीहरू पनि बढ्ने सम्भावना चाहिँ धेरै नै छ. तर हो यो कुरा मात्रै कन्स्टिट्युसन मेकिङ प्रोसेसलाई कम्प्लिट अनि त्यसपछि सेक्युरिटीको कुरा र मात्रै इकोनोमिक डेभलपमेन्टको चाहिँ प्रावधानहरू चाहिँ जति पनि छ त्यो तिनवटा कुराहरूलाई पुरा गरिदियो भने चाहिँ पक्कै पनि त्यसले चाहिँ इन्टरनेसनल इन्भेस्टमेन्ट चाहिँ एट्र्याक्सन गर्छ भन्ने हामीलाई विश्वास छ.
उहाँले भने जस्तै नयोजनजीले भने जस्तै नेपाल सरकारले अथवा नेपालको राजनीतिक दलले विदेशबाट आउने डायस्पोरा होस् अथवा विदेशी लगानी कुनै पनि त्यो लगानीको प्रोटेक्सन सुरक्षाको लागि चाहिँ है कसरी ग्यारेन्टी गर्न सक्छ संविधान अथवा कानुनमा त्यसमा के प्रयास भइरहेछ अहिले?
म चाहिँ के भन्छु भने वास्तवमा सबैभन्दा ठुलो कुरो भनेको राजनीतिक स्थिरता हो. राजनीतिक स्थिरता प्राप्त भएन भने त्यो लगानी पनि आउँदैन चाहे त्यो हाम्रो गैर आवासीय नेपालीको होस् चाहे विदेशी लगानी होस् कुनै पनि आउँदैन. त्यस कारण राजनीतिक स्थिरता प्राप्त गर्नको निम्ति हामीलाई मैले अघि पनि भने दुईवटा हाम्रा पूर्व शर्तहरू छन् दुईवटा हाम्रा प्रि कन्डिसन छन् त्यो पुरा नगरेसम्म राजनीतिक स्थिरता आउँदैन. त त्यो दुईवटा प्रि कन्डिसन भनेको के हो भने शान्ति प्रक्रियालाई हामीले निष्कर्षमा पुर्याएकै हुनुपर्छ. त्यसलाई निष्कर्षमा पुर्याएर अब मुलुक फेरि द्वन्द्वमा जाँदैन भन्ने कुराको ग्यारेन्टी एउटा गर्नुपर्छ. दोस्रो कुरा मुलुकमा एउटा लोकतान्त्रिक संविधान बनेर मुलुक चाहिँ अब हाम्रो यो संविधानलाई मार्गदर्शन दर्शक बनाएर अब हाम्रो मुलुक यो बाटोबाट अगाडि बढ्छ भन्ने कुरा क्लियर कट हामीले चाहिँ दिन सकिसकेपछि तेस्रो काम भनेको चाहिँ हामीले अब आर्थिक विकासमा हामी केन्द्रित हुनुपर्छ र आर्थिक विकास गर्नको निम्ति चाहिँ हामीले हाम्रो देशको पुँजी हामी त एउटा विकासशील मुलुक हौँ हामीसँग पुँजीको अभाव हुन्छ. त्यसो भएको हुनाले हामीले चाहिँ त्यसमा ठुलो मात्रामा एउटा बाहिर रहेको पुँजीलाई हामीले चाहिँ नभित्रिकन देशको हाम्रो आर्थिक विकास सम्भव छैन. त्यसो भएको हुनाले हामीले चाहिँ आफ्नो देशभित्र भएको पुँजीलाई पनि अधिकतम त्यसलाई चाहिँ परिचालन त गर्नुपर्छ तर त्यो मात्रै पर्याप्त हुँदैन. पछिल्लो समयमा आएर संसारमा ठुल्ठुलो विकास गरेर दुनियाँलाई नै चकित पारेका मुलुकहरूको अनुभव जस्तो चिनको अनुभव भारतको अनुभवलाई हेर्ने हो भने पनि आर्थिक विकासलाई छलाङ मारेर अगाडि बढाउनको निम्ति अगाडि बढ्नको निम्ति हरेक मुलुकले आफ्ना प्रवासी आफ्ना चाहिँ दाजुभाइहरू जसले चाहिँ राम्रो आर्थिक उपार्जन गरेका छन्, जसले चाहिँ राम्रो प्रविधि उनीहरूले सिकेका छन्, त्यो पुँजी र त्यो प्रविधिलाई देशभित्र पहिलो प्राथमिकता दिएर भित्र्याउनुपर्छ। त्यसको निम्ति सरकारले उदार नीतिहरू लिनुपर्छ, उनीहरूले आर्थिक उदार आर्थिक नीति लिनुपर्छ, त्यसलाई चाहिँ प्रोत्साहित गर्ने खालका चाहिँ प्रोत्साहन गर्ने खालका नीतिहरू अगाडि सार्नुपर्छ, त्यो कानुनमा अगाडि सार्नुपर्छ, त्यो संविधानमा पनि अगाडि सार्नुपर्छ, साथसाथै एउटा चाहिँ डाइरेक्ट फरेन इन्भेस्टमेन्टको लागि पनि हामीले चाहिँ त्यसमा अलिकति हामीले उदार नीति अगाडि सार्नुपर्छ र प्राथमिकता हामीले डायस्पोरालाई नै दिनुपर्छ, साथसाथै हामीले अन्य विदेशी पुँजीलाई पनि अगाडि बढाउनुपर्छ र त्यो गर्नको निम्ति हामीले संविधानका नियम कानुनमा जहाँ जहाँ चाहिँ त्यस्तो हामीले त्यसमा बाधा अवरोध देख्छौँ ती सबै कुराहरू परिवर्तन गर्नुपर्छ र त्यो गर्नको निम्ति त्यसको आधार भनेको चाहिँ संविधान नै हो र जुन कामलाई हामीले अब करिब करिब निष्कर्षतिर पुर्याउन लागेका छौँ र त्यो भयो भनेदेखि वास्तवमा हाम्रो मुलुकमा विदेशी लगानीहरू भित्राउनलाई कुनै समस्या पर्दैन भन्ने मलाई लाग्छ।
योञ्जनज्यू, हाम्रो भर्खरको छलफलमा होइन गएको शनिबारको छलफलमा चाहिँ पुँजी लगानी मात्रै होइन श्रम लगानी अथवा नलेजको इन्भेस्टमेन्टको विषयमा पनि कुरा उठेको छ। यो एरिया हेर्दाखेरि चाहिँ विदेशमा बस्ने नेपालीले चाहिँ नेपालमा कुन कुन क्षेत्रमा कस्तो कस्तो लगानी गर्न सक्छन्, तपाईँहरूको अहिलेसम्मको रिसर्चले के देखाएको छ?
अब त्यसमा पनि हामीले चाहिँ माथिखेरि अझै पनि नेपालको गभर्मेन्टलाई चाहिँ अब एकदमै नम्बर वानमा त्यही नेपालको गभर्मेन्टको एउटा चाहिँ पोलिटिकल इन्स्टेबिलिटी नम्बर वान प्रायोरिटी हो। अब हामीले यहाँबाट चाहिँ माथिखेरि अब जति पनि अब हाम्रो अहिले डेस्पेराहरू यति धेरै चाहिँ माथिखेरि अब दिनानुदिन चाहिँ मतलब बढ्दै गएको छ र उनीहरू चाहिँ मोर ट्रेन हुँदैछ। अब जस्तै माथिखेरि अब साइन्टिस्टहरूदेखि लिएर टप इन्जिनियरहरूदेखि लिएर त्यसपछि इन्टेलेक्चुअल साथीहरू चाहिँ मतलब युनिभर्सिटीको प्रोफेसरहरूको साथीहरूदेखि लिएर त्यस्ता धेरै साथीहरू अहिले चाहिँ प्रोडक्सन भइरहेको छ र उहाँहरूको नलेज चाहिँ दिनानुदिन बढिरहेछ। तर उहाँहरूले चाहिँ नेपालमा केही चाहिँ नलेज इन्भेस्टमेन्ट गर्छु अथवा चाहिँ पैसाको इन्भेस्टमेन्ट नै सबै कुराहरू होइन, नलेज इन्भेस्टमेन्ट इज मोर इम्पोर्टेन्ट देन द मनी इन्भेस्टमेन्ट इन करेन्ट सिचुएसन। अब यो स्टेजमा हामीले चाहिँ माथिखेरि अब हाम्रो साथीहरू त्यहाँ गएर के गर्छु भन्यो भने चाहिँ त्यहाँ एउटा चाहिँ कन्डिसन डिपा अहिले चाहिँ त्यहाँको सिचुएसनै छैन, त्यो एउटा अलिकति अब त्यहाँको एउटा सेक्युरिटी छैन त्यहाँनिर, माथिखेरि पोलिटिकल इन्स्टेबिलिटी छैन, त्यसले चाहिँ केही त्यहाँ गएर गर्छु भन्दाखेरि पनि त्यो अवस्था नभएको कारणले गर्दाखेरि चाहिँ त्यो एउटा चाहिँ पोलिटिकल इन्स्टेबिलिटी चाहिँ हामीले अहिले वेट गरिरहेछौँ र त्यो गभर्मेन्टदेखि लिएर सबै हामीले चाहिँ त्यही प्रेसर गरिरहेछौँ। हरेक टाइममा चाहिँ हाम्रो सिनियर ब्युरोक्राट्सहरू आउनुहुन्छ, हामीले उहाँलाई दबाब दिइरहेछौँ, यहाँ जो पोलिटिसियन्सहरू आउनुहुन्छ मैले हामीले उहाँहरूलाई चाहिँ दबाब दिइरहेछौँ अनि सकेसम्म तपाईँहरूले यो चाहिँ माथिखेरि एउटा चाहिँ बेटर चाहिँ अवस्था बनाइदिनुहोस्। त्यसले गर्दाखेरि चाहिँ हाम्रो यहाँ भएको डेस्पेरारले चाहिँ जति पैसा सकिन्छ पैसा इन्भेस्टमेन्ट गर्ने, जति चाहिँ नलेज इन्भेस्टमेन्ट गर्नु सकिन्छ त्यो इन्भेस्टमेन्ट गर्ने र त्यो चाहिँ माथिखेरि हामीले चाहिँ त्यो खोजिरहेछौँ। र अब अहिलेसम्मको माथिखेरि अब यो सिचुएसन हेर्दाखेरि चाहिँ हामीले चाहिँ माथिखेरि यो स्कुल कलेज युनिभर्सिटी अब अहिले चाहिँ यो एनआरएनको चाहिँ एउटा प्रोजेक्ट नै भएर चाहिँ हाम्रो डक्टर राजु अधिकारीज्यूले चाहिँ पुरा उहाँ त्यसलाई लिड गरेर चाहिँ अब अहिले एसकेआई प्रोजेक्ट जुन चाहिँ गरिराख्नु भएको छ, अब त्यो चाहिँ नेपालको डेभलपमेन्टमा त्यसले धेरै रोल खेल्छ। त्यसमा अब नेपाली धेरै चाहिँ मतलब त्यसमा इम्प्लोइमेन्टहरू त्यहाँ जेनेरेट हुन्छ, त्यसमा चाहिँ अब धेरै मान्छेहरूले चाहिँ भोलि गएर चाहिँ हाम्रो नयाँ यङ स्टुडेन्टहरूले चाहिँ त्यसमा अब उहाँहरूले अपर्च्युनिटिजहरू पाउनुहुन्छ। अब त्यो त एउटा नमुना मात्रै हो, भोलि चाहिँ मात्रै नेपालको राम्रो अवस्था भयो भने त्यस्तो धेरै प्रोडक्सनहरू चाहिँ हामीले गर्न सक्छौँ त्यसले गर्दाखेरि। तर त्यसको लागि सबै कुराहरू चाहिँ पोलिटिकल इन्स्टेबिलिटी सेक्युरिटी र मात्रै त्यो इकोनोमिक डेभलपमेन्टको वे नै पहिला चाहिँ मात्रै हामीलाई चाहिँ चाहियो, त्यसले गर्दाखेरि चाहिँ हो त्यसको हामी वेट गरेर आएछौँ।
मन्त्रीज्यू, हामीले अहिलेसम्म नेपालको कानुन अध्ययन गर्ने हो अथवा हेर्ने हो र अहिलेसम्मको ट्रेन्डलाई हेर्ने हो भने चाहिँ नेपाल सरकारले अथवा नेपालको पोलिसी मेकरले के मात्रै देखिरहेछ भने विदेशबाट पुँजी मात्र लगानीको रूपमा आउँछ, एनआरएनले नयाँ कन्सेप्ट नलेज इन्भेस्टमेन्ट है सिप लगानी पनि गर्न सकिन्छ भन्ने नयाँ कन्सेप्ट लिएर आएछ, यसलाई चाहिँ पोलिसी लेभलमा होइन कसरी गाभ्न सकिन्छ, नेपालको पोलिसी मेकर अथवा नेपालको पोलिटिकल पार्टीले कसरी काम गरिरहेछ?
वास्तवमा हाम्रो देशको चाहिँ जुन आर्थिक विकास छ, आर्थिक क्रान्ति छ, हामीले जुन सोचेका छौँ त्यसो गर्नको निम्ति हाम्रो एउटा लामो समयको अनुभवबाट हामीले चाहिँ एउटा सर्वसम्मत रूपले हामीले तिनवटा एरियामा हामीले चाहिँ हामीले प्राथमिकतामा राख्नुपर्छ भन्ने निष्कर्ष नेपालले नै निकालेको छ, नेपालको सरकारले नेपाल राष्ट्रले नै त्यो निष्कर्ष निकालेको छ। त्यसमध्ये हाम्रो यदि मुलुकमा आर्थिक विकास गर्ने हो भने हामीले पहिलो प्राथमिकता चाहिँ कृषिलाई नै दिनुपर्छ, किनभने अहिले पनि नेपालमा 60-65% नेपाली जनता अहिले पनि कृषिमा आधारित छन् र यो कृषि क्षेत्रलाई एउटा चाहिँ यो परम्परागत खेती प्रणालीबाट एकदमै आधुनिक खेती प्रणालीमा व्यावसायिक खेती प्रणालीमा यसलाई लैजानको निम्ति हामीले नलाग्ने हो भने नेपालको आर्थिक विकास हामी गर्न सक्दैनौँ। त्यस कारण यसलाई हामीले पहिलो प्राथमिकता दिनुपर्छ। दोस्रो प्राथमिकता हामीले हाम्रो चाहिँ यो जलस्रोत जुन हाम्रो जुन हाम्रो मुलुकमा अहिले पनि 83,000 मेगावाट जुन हाम्रो जलविद्युतको सम्भाव्यता छ त्यसमध्ये अहिले पनि 42,000 चाहिँ हामी आर्थिक रूपले नै त्यसलाई चाहिँ हामी त्यो सम्भाव्य छ भनेर चाहिँ अहिलेसम्म त्यसको अध्ययनबाट त्यो कुरा देखिएको छ। त्यो त्यो ठुलो मात्रामा रहेको त्यो जलस्रोतलाईमा हामीले लगानी गऱ्यौँ र त्यसबाट हामीले विद्युत उत्पादन गऱ्यौँ भने त्यो चाहिँ हामीले अन्य मुलुकमा समेत निर्यात गरेर त्यो चाहिँ भारतमा समेत हामीले पुर्याएर ठुलो मात्रामा हाम्रो चाहिँ त्यसबाट हामी आय आर्जन गर्न सक्ने दोस्रो हाम्रो क्षेत्र छ। त्यस्तै गरेर तेस्रो हाम्रो क्षेत्र भनेको चाहिँ पर्यटन व्यवसाय छ, जो नेपालमा एकदमै ठुल्ठुला सम्भावनाहरू छन्, धेरै रमणीय मुलुक छ नेपाल। त्यसको लागि अलिकति पूर्वाधार बनाउने हो भने हामीले त्यो क्षेत्रमा विकास गर्न सक्छौँ र यी सबै क्षेत्रमा वास्तवमा विकास गर्नको निम्ति यसको एउटा चाहिँ आधार भनेको त्यसको मुख्य त्यसको प्रस्थान बिन्दु भनेको चाहिँ त्यो नलेज नै हो, टेक्नोलोजी विज्ञान र प्रविधि नै त्यो क्षेत्रमा लगानी गर्नुपर्ने हो। त्यस कारण विज्ञान र प्रविधि भनेको छुट्टै अलग क्षेत्र छैन, शिक्षा र यो विज्ञान र प्रविधि चाहिँ ती क्षेत्रहरूमा चाहिँ त्यो त्यो त्यहाँबाट ज्ञान प्राप्त गराउने कुरा चाहिँ त्यसको मुख्य आधार हो। त्यस कारणले अहिले चाहिँ एनआरएनले जुन यो ज्ञान आधारित उद्योगहरू देख्न खोल्नु विकास गर्नुपर्छ भन्ने जुन एउटा कन्सेप्ट जुन अवधारणा ल्याएको छ त्यो एकदम स्वागतयोग्य छ। त्यसको लागि वास्तवमा अहिलेका नियम कानुन सबै कुरा पर्याप्त छैनन्, यो त हामी साँच्चै अहिले सङ्क्रमण कालमा छौँ, छलफल पनि चलिरहेको छ। निश्चित रूपले पनि उहाँहरूले ल्याएका मुलुकको विकास निर्माणको निम्ति मुलुकको अग्रगतिको निम्ति सकारात्मक रूपले सोचेर ल्याएका यी सबै कुराहरू स्वागत योग्य छन् र त्यसको लागि हामीले चाहिँ नेपालमा के कुराहरूमा चाहिँ सुधार गर्नुपर्ने हुन्छ, नियम कानुनमा कति परिवर्तन गर्नुपर्ने हुन्छ त्यो सबैको निम्ति हामी सकारात्मक छौँ। अहिलेसम्म जे छ पर्याप्त छैन, मैले भनिहालेँ हामी अहिले सङ्क्रमण कालमा छौँ, मूल कुरा त मुलुकको संविधानै बनिसकेका छैन। त्यो संविधान बनेपछि त्यसका आधारमा थुप्रै नियम कानुनहरूमा परिवर्तन गर्नुपर्ने हुन्छ, त्यस कारणले त्यो उहाँहरूले ल्याएको कन्सेप्ट स्वागत गरेको छ र त्यसको लागि अनुकूल वातावरण बनाउन नेपाल सरकार हामी नेपाली जनताहरू प्रयत्नशील रहन्छौँ भन्ने कुरा म यहाँ मार्फत
मैले खोजेको चाहिँ के भने तपाईँले एउटा लगानीको क्षेत्र जलविद्युत भन्नुभयो, जलविद्युतमा चाहिँ एनआरएनलाई आएर पैसा लगानी गर भन्ने हो कि एक्सपोर्टहरू छन् जलविद्युतमा काम गर्ने, जलविद्युतमा खारिएका विद्वानहरू छन् विदेशमा बस्ने नेपालीहरू, ती विद्वानहरूलाई ल्याएर कुन कुन खोलाबाट चाहिँ कति उत्पादन गर्न सकिन्छ, तिमीहरू आफै त्यो प्रोजेक्ट तयार पार भन्नु, त्यो वातावरण चाहिँ बनाउन सकिन्छ कि सकिँदैन?
त्यो त सामान्य कुरो हो, त्यो त वास्तवमा त्यो अब उहाँहरूसँग भएको ज्ञान सिप त्यो प्रविधि त्यो त स्वाभाविक रूपले राष्ट्रमा लगाउनुपर्छ। त्यो उहाँहरूले आएर चाहिँ त्यसको चाहिँ अध्ययन गरेर यो यो कुरा गर्नुपर्छ भनेर दिने सुझाव पनि एउटा ठुलो सहयोग हो। त्यो त्यसको निम्ति पुँजी परिचालन गर्ने कुरा चाहिँ अब दोस्रो प्राथमिकताको कुरा हो, त्यो पनि आवश्यक हुन्छ। तर त्योभन्दा अगाडि सम्भावना के छन् भनेर अध्ययन गर्ने कुरा पनि महत्त्वपूर्ण हो र त्यसमा उहाँहरूले जे कुराहरू चाहिँ अब राज्यलाई सुझाव दिन चाहनुहुन्छ सहयोग गर्न चाहनुहुन्छ त्यसको निम्ति पनि अनुकूल वातावरण बनाउनुपर्छ, त्यो पनि स्वागत हुने कुरा
हो। एक दुईवटा यस्तो प्रोजेक्ट भनिदिन सक्नुहुन्छ तपाईँले एनआरएनले चाहिँ जहाँनिर पुँजी होइन नलेजको इन्भेस्टमेन्ट गराएको छ?
नलेजको इन्भेस्टमेन्ट अब अहिले अब पुँजीको जुन इन्भेस्टमेन्ट छ त्यसमा पनि नलेज त इन्क्लुडिङ हुन्छ नै। अब जस्तै एउटा एनआरएनले चाहिँ मात्र के अरे अब नेपालमा अब भनौँ अब अहिलेको भनौँ न मात्र के अरे अब एनसेल भन्ने चाहिँ मात्र के अरे एउटा अब ठुलो वान अफ द बिगेस्ट कम्पनी अब अहिले त नेपाल एनटिसीलाई पनि लास्ट इयरको चाहिँ डाटामा लास्ट इयर नै यो वर्षको डाटामा एनटिसीले जति मोबाइल फोन बिक्री गर्यो त्योभन्दा बेसी चाहिँ एनसेलले गर्यो, जुन चाहिँ मात्र के अरे एउटा प्राइभेट कम्पनी जुन चाहिँ एनआरएनको चाहिँ सक्रियतामा चाहिँ भएको चाहिँ मात्र के अरे जुन कुरा हामीले उदाहरणमा देखिराखेका छौँ अब त्यो पनि त एउटा चाहिँ नलेजकै एउटा चाहिँ इन्भेस्टमेन्ट हो. यदि नलेज नभएको भए उनीहरूले चाहिँ त्यो के अरे लगानी गर्दैन थियो. अब त्यसमा त दुइटै इन्क्लुडिङ भयो त्यसमा. अब एउटा चाहिँ मात्र एनआरएलले गएर हस्पिटल खोलिरहेछ, त्यसमा पनि नलेज नै इन्भेस्टमेन्ट भइरहेछ. अब त्यस्तैमा त के अरे अब इन यो चाहिँ मात्र के अरे अब फ्यु अफ द इक्जाम्पल्स हो र मात्र के अरे खालि एउटा कर्नरबाट गएको एनआरएलले गरेको चाहिँ त्यो एउटा ज्वलन्त उदाहरण हो. तर तपाईँले चाहिँ मात्र के अरे अब एज अ ब्रोडर अब यसको यति नै ठगै डाटा यतिले यति गरेको छ भन्नु त मेरोसम्म चाहिँ अब डाटा छैन. तर पनि हामीले चाहिँ ज्वलन्त उदाहरण देख्छौँ. अहिले नेपालको ब्याङ्किङ सेक्टरहरू जति पनि मात्र डेभलपमेन्ट भइरहेछ त्यो सबैमा के अरे भन्ने हो भने मेजोरिटी त्यसमा चाहिँ मात्र एनआरएनहरूको चाहिँ त्यो नलेज र त्यो चाहिँ मात्र के अरे त्यो कारणले गर्दाखेरि नै वास्तवमा त्यो डेभलप भएको हो. तपाईँको आज भेरी सिम्पल इक्जाम्पल एउटा चाहिँ मैले सिभिल होम्सको कुरा गर्ने हो भने एकजना चाहिँ विदेशमा गएर चाहिँ नलेजको चाहिँ उसले एकदमै मात्रै के अरे त्यो नलेजलाई त्यहाँबाट आर्जन गरेर त्यसपछि नेपालमा गएर चाहिँ त्यो एउटा कन्सेप्ट ल्याएर चाहिँ आज मात्रै के अरे उनीहरू त बिगेस्ट कन्स्ट्रक्सन कम्पनी भइरहेछ. गर्दाखेरि त्यो सबै मात्रै के अरे यो के कारणले गर्दै भन्दाखेरि चाहिँ एनआरएनहरूको चाहिँ इन्भेस्टमेन्ट हो त्यो वास्तवमा नलेज इन्भेस्टमेन्ट. तपाईँ आज चाहिँ एउटा चाहिँ मात्रै के अरे यो सुपर मार्केटकै कुरा गर्नुहोस् भनौँ, भाट बेटेरीको सुपर मार्केटकै कुरा गर्नुहोस्, त्यो पनि वास्तवमा के अरे त्यो इन्टरनेसनल उसमा गएर चाहिँ मात्रै के अरे यो नलेजहरू चाहिँ गेन गरेर त्यसपछि ओभर नेपालमा यस्तो हुनुपर्छ भन्ने चाहिँ जुन चाहिँ मात्रै के अरे उसलाई ज्ञान भएर त्यहाँको डेभलपमेन्ट गर्यो त्यो पनि मात्रै के एनआरएनकै इन्भेस्टमेन्ट हो. त्यसलेखेरि चाहिँ यस्ता मात्रै के अरे अब यो चाहिँ जति बढ्दो सङ्ख्यामा चाहिँ अगाडि बढ्दै जान्छ कन्ट्रीको डेभलपमेन्ट त्यसरी नै हुन्छ. अनि मात्रै हरेक कन्ट्रीको चाहिँ मात्रै इक्जाम्पल त्यही हो. आज भियतनाममा हेऱ्यौँ भने, आज हामीले चाहिँ चाइनामा हेऱ्यौँ भने, इन्डियामा हेऱ्यौँ भने टेक्नोलोजीको जति पनि डेभलपमेन्ट भइरहेछ, ठुल्ठुलो इन्डस्ट्रीको जति डेभलपमेन्ट भइरहेछ, न्युक्लियरको चाहिँ भन्दाखेरि इभेन्ट के अरे डेभलपमेन्ट जुन कुराहरू भइरहेछ त्यो एनआरएनको दिमागले गएर चाहिँ त्यो कन्ट्रीमा इन्भेस्टमेन्ट गरेर त्यसको डेभलपमेन्ट भएको हो. त्यसले गर्दाखेरि चाहिँ एनआरएनको भूमिका फ्युचरमा गएर कन्ट्रीको चाहिँ यो पोलिटिकल सिचुएसनहरू राम्रो भइदियो भने चाहिँ एनआरएनले धेरै रोलहरू खेल्न सक्छ. त्यसमा चाहिँ मात्रै के अरे अब पैसा लग्नेले पैसा लानु सक्छ, जसले चाहिँ नलेज लानु सक्नेले नलेज लानु सक्छ, कन्ट्रीको डेभलपमेन्टमा डेफिनेटली त्यसले चाहिँ हेल्प गर्छ.
तपाईँलाई अन्तिम प्रश्न, अब एनआरएनको एउटा सबैभन्दा मुख्य माग भनेको चाहिँ ड्युअल सिटिजनसिप. अहिले तपाईँको स्ट्यान्ड अथवा सरकारी अथवा पोलिटिकल पार्टीहरूले गरिरहेको छलफलबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
म पर्सनली म सन्तुष्ट नै छु. किनभने चाहिँ मात्रै के अरे नम्बर वानमा हामीलाई अहिले चाहिएको, हुनु त कतिपय हाम्रो एनआरएन साथीहरूको आर्गुमेन्टसँग म सहमति हुँदिनँ. किन भन्दाखेरि चाहिँ अब कतिपय एनआरएन साथीहरूले चाहिँ पोलिटिकल राइट्सको कुराहरू पनि उहाँहरूले चाहिँ मागिराख्नु भएको छ. हाम्रो वास्तवमा भन्यो भने हामीलाई गएर नेपालमा पोलिटिक्स गर्नु छैन. एनआरएन भनेको स्वच्छ एउटा चाहिँ मात्रै के अरे एउटा देशप्रतिको, हामी बाहिर बसेर आएर बाहिर गएको चाहिँ सिटिजनसिप विभिन्न कारणले गर्दाखेरि बाहिर देशमा बसेर चाहिँ सिटिजनसिप लिएर बसेका नेपाली नागरिकहरू फेरि गएर नेपालमा पोलिटिक्स गरौँला, नेपालमा चाहिँ मात्रै के अरे गरौँला त्यो भन्ने हाम्रो भावना होइन. हाम्रो भनेको भावना भनेको हामी जुन देशमा जन्मियौँ, जुन देशमा हुर्क्यौँ त्यो देशलाई चाहिँ यहाँ आएर हामीले यसरी सेटलमेन्ट गरेर जुन किसिमले हामीले चाहिँ विकास गरेका छौँ त्यसको बापतमा अब त्यहाँ गएर चाहिँ हामीले केही चाहिँ हेल्पहरू गर्न सक्छौँ भने हामी त्यो हेल्प गरौँ भन्ने चाहिँ हाम्रो त्यो धारणा हो. तर जब चाहिँ मात्रै एनआरएनको चाहिँ जब चाहिँ हाम्रो कन्सेप्ट थिएन, जब चाहिँ हाम्रो त्यो ड्युअल सिटिजनसिपको कुराहरू थिएन, तबसम्म कतिपय हाम्रो चाहिँ मात्रै एनआरएन साथीहरूलाई यहाँ आएर सिटिजनसिप लिइसके तर उहाँहरूलाई थाहा थिएन नेपालमा चाहिँ उहाँहरू चाहिँ कुनै प्रपर्टीहरू, उहाँहरूको कुनै इन्भेस्टमेन्टहरू त्यहाँ गर्न सक्नुहुन्छ. आफ्नो बाउआमाको नाम के अरे प्रपर्टी छ तर आफ्नो नाममा चाहिँ प्रपर्टी भोलि सार्नु पऱ्यो भने चाहिँ त्यो इलिगल हुन्छ, यस्तो कुराहरू उहाँहरूलाई थाहा थिएन. र त मात्रै के अरे त्यो अनुसारले चाहिँ उहाँहरूले चाहिँ मात्रै के अरे एकदम त्यो अननोन रूपमा यहाँ आएर सिटिजनसिपहरू लिइराख्नु भएको थियो. तर भोलि गएर उहाँको चाहिँ त्यहाँ गएर केही समस्याहरू पऱ्यो अरे भने त्यहाँ गएर भोलि नेपालमा गएर चाहिँ म फेरि बिजनेस गर्छु भन्ने त्योहरू भयो भने चाहिँ त्यहाँको कानुनले चाहिँ उहाँहरूले वञ्चित गर्छ, त्यो कुराहरू थाहा थिएन. र त्यो एउटा राइट्सहरूको लागि चाहिँ हाम्रो मेन माग भनेको त्यो हो. र अहिले गभर्मेन्टले चाहिँ जुन हाम्रो चाहिँ मतलब डिमान्ड अनुसारले चाहिँ उहाँहरूले चाहिँ यो एनआरएन कार्डको चाहिँ बन्दोबस्त गरिदिनु भयो, त्यो नै पनि हाम्रो लागि धेरै थियो. र त्यो भएपछि अहिले एटलिस्ट हामीले चाहिँ यहाँनिर अब हाम्रो प्रपर्टीहरू त्यहाँ हाम्रो नाममा भए पनि त्यसले चाहिँ लिगल हुन्छ, कसैले केही गर्यो भने पनि त्यो हाम्रो प्रोटेक्टेड भयो त्यो कार्डहरू छ भने चाहिँ. तर त्यसमा पनि अब त्यसको अर्को स्टेपमा गएर हामीले ड्युअल सिटिजनसिप चाहिँ हामीले चाहियो भनेर चाहिँ मतलब के अरे हामीले चाहिँ ड्युअल सिटिजनसिप भयो भने बेटर हुन्छ. किनभने एनआरएनको कार्डमा हामीले हेर्दाखेरि धेरै कुराहरू त्यहाँनिर चाहिँ मात्रै के अरे त्यो फर्मको जुन डिजाइन गर्यो त्यो नै गलत छ. किनभने भएको नभएको त्यहाँनिर चाहिँ इन्फर्मेसनहरू मागिन्छ, त्यहाँ त तलब कति खान्छ, कति छोराछोरी छ, कति उमेरको भयो, यो सारा मात्रै के अरे त्यो इन्फर्मेसनहरू अब त्यो कोसले तयार गरेको त्यो अब हामीलाई अब त्यो के अरे कुरा थाहा भएन. तर जुन चाहिँ त्यो छ हाम्रो धेरै एनआरएनहरूबाट चाहिँ हामीले त्यो कम्प्लेन सुन्न पायौँ. धेरै एनआरएनले चाहिँ यत्रो यो दिनुपर्ने हो भने चाहिँ हामी केही पनि दिँदैनौँ, हामीलाई एनआरएन कार्ड सार्ड पनि चाहिँदैन भनेर चाहिँ त्यो आएको हुनाले हामीले यो चाहिँ अचाक लिने भयो, यस्तो भएन. फेरि त्यसमा पनि फिजहरू पनि कुनै कन्ट्रीमा चाहिँ 200 हुने, कुनै कन्ट्रीमा चाहिँ 500 हुने, कुनैमा चाहिँ 550 हुने, विभिन्न त्यो चाहिँ भएको हुनाले यो त यो जहाँ भए पनि एउटै फी हुनु पऱ्यो, यो त यो विभिन्न उसमा हुनु भएन भनेर हामीले त्यो पनि मागहरू राख्यौँ. अहिले त्यो कुराहरूको पनि सुनवाईहरू भइरहेछ. अनि त्यहाँदेखि चाहिँ अहिलेको जुन चाहिँ मात्रखेरि यो अब त्यसलाई अब पक्का क्याबिनेटले पास गरेर नियम त बनेको छैन, अब यो नयाँको संविधान सँगसँगै त्यो पनि अब होला भन्ने हामीले आशा गरेका छौँ. तर बिना पोलिटिकल राइट्सको भन्नुको मात्रै चाहिँ बिना पोलिटिकल राइट्सको चाहिँ जुन किसिमको चाहिँ ड्युअल सिटिजनसिप दिने कुराहरू चाहिँ अहिले पास भएको छ त्यो वास्तवमा सराहनीय कुरा हो र त्यसलाई हामीले वेलकम नै गर्नुपर्छ. त्यसपछि स्टेप बाई स्टेप भोलि गएर चाहिँ अब अझ त्योभन्दा पनि हामीले बेसी आएपछि चाहिँ भोलि जब डेमोक्रेसी चाहिँ मात्रखेरि जब चाहिँ नयाँ कन्स्टिट्युसन बनिन्छ त्यसपछि तपाईँहरूको अझै पनि हाम्रो राइट्स हुन्छ. हामीले गएर नेगोसिएसन गर्ने गभर्मेन्टसँग चाहिँ त्यो कुराहरू राख्ने पोलिटिकल राइट्स नै चाहिन्छ भने पनि के अनुसारले चाहिँ हामीले गर्न सकिन्छ, किनभने हामीले हाम्रो आफ्नै स्वार्थ मात्रै हेरेर भएन, कन्ट्रीको चाहिँ सिचुएसनलाई पनि हेर्नु पऱ्यो. जस्तै उहाँहरूले चाहिँ मात्रै के अरे अब अहिले सार कन्ट्री बाहेक भनेको छ, त्यसमा पनि त त्यहाँनिर चाहिँ अब कन्ट्रीको एउटा सेक्युरिटीलाई चाहिँ याद गरिरहेछ. अब हामीले हाम्रो राइट्सको कुरा मात्रै गरेर कन्ट्रीको सेक्युरिटीलाई चाहिँ हामीले याद गरेन भने त्यो पनि भएन. त्यसले गर्दाखेरि चाहिँ यो सबै कुराहरू गरेर गभर्मेन्टसँग नेगोसिएसन गरेर म्याक्सिमम् हामीले के गर्न सक्छौँ त्यो चाहिँ हामीले चाहिँ डिमान्ड गर्ने हो. र अहिलेसम्म जे जति दिइरहेछ त्यसमा मेरो पर्सनल्ली चाहिँ म चाहिँ सेटिस्फाइड नै छु. हो त जुन चाहिँ अब अहिले अब एनआरएनको कार्ड मात्रै भन्दाखेरि चाहिँ मलाई अझै पनि म अझै विस गो रियली अलिकति फर्दर जाउँला भन्ने चाहिँ हामीले लागेको थियो. र अहिले चाहिँ ड्युअल सिटिजनसिप दिने तर त्यसमा पोलिटिकल राइट्स चाहिँ नदिने भन्ने जुन आएको छ त्यतिमा हामी एनआरएन अहिलेको लागि चाहिँ खुसी नै हुनुपर्छ भन्ने मेरो चाहना छ.
ड्युअल सिटिजनसिपको मागलाई नयाँ संविधानमा कसरी समेट्दैछन् नेपालका पार्टीहरू?
यो अझै पनि टुङ्गो लागिसकेको विषय छैन, अहिले पनि छलफलकै क्रममा छ. हामी के कुरामा प्रष्ट छौँ भने यहाँ नारायणहरू हाम्रा एकदम अत्यन्तै हाम्रा घनिष्ठ दाजुभाइहरू नै हुन् र एउटा मुलुकको हिजोको एउटा विशेष परिस्थितिले मुलुकको गरिबी, दरिद्रता, बेरोजगारी सबै कारणले गर्दाखेरि उनीहरूले आफ्नो देश छोड्नु परेको अवस्था पनि हामीलाई थाहा छ. र उहाँहरू बाहिर गएर जुन मेहनत गर्नुभएको छ, जुन केही उहाँहरूले आर्जन गर्नुभएको छ, जुन प्रविधिहरू सिक्नु भएको छ त्यो देशभित्र ल्याउनुपर्छ र देश विकासमा उहाँहरूको पनि उत्तिकै योगदान हुनुपर्छ. र उहाँहरू देश एक अवस्थामा देश छोडेर गए पनि उहाँहरू नेपालसँगको उहाँहरूको सम्बन्ध भनेको चाहिँ त्यो विशेष खालको सम्बन्ध छँदैछ र त्यो त्यसलाई कायम राख्नुपर्छ भन्ने कुरामा नेपालका राजनीतिक दलहरूको बिचमा कुनै असहमति छैन. अब खाली कुरा के हो भने अब उहाँहरूलाई नागरिकता पनि दिनुपर्छ भन्ने कुरामा पनि अब सहमति भइसकेको छ. अब त्यो नागरिक त्यो दिएको नागरिकताभित्र चाहिँ अब के कुरा समावेश गर्ने त, त्यो कति अधिकार चाहिँ दिने त भन्ने सन्दर्भमा हाम्रा गैरावासीय नेपाली दाजुभाइहरूलाई के पनि थाहा छ भन्दाखेरि हाम्रो मुलुक सानो छ, दुईतिर ठुला ठुला जेन्ट मुलुकहरू छन् र वास्तवमा कतिपय कुराहरू राख्दाखेरि चाहिँ त्यसले हाम्रो मुलुकको चाहिँ भोलि गएर अब स्वतन्त्रता सार्वभौमिकता हाम्रो मुलुकको चाहिँ एउटा भनौँ न यसको चाहिँ एउटा जुन एउटा भनौँ डेमोग्राफिक कम्पोजिसनलाई नै असर पार्ने खाल पार्न सक्ने गरी यसलाई खुल्ला राख्ने केही कठिनाइले गर्दाखेरि हामीले चाहिँ त्यसमा अलिकति छलफल गरेर त्यो ठाउँ चाहिँ नहोस् भन्नेतर्फ मात्रै नेपालका राजनीतिक दलहरू सचेत हुन् होइन. भोलि ठुलो सङ्ख्यामा भारतीय नागरिकहरू चाहिँ यतातिर पस्नेर नेपालमा नागरिकता लिने स्थिति नआओस् भन्नेतर्फ मात्रै सजगता हो. तर जुन अब विभिन्न मुलुकहरूमा गएर बसेका गैर आवासीय नेपालीहरूलाई हाम्रो के अरे एउटा नागरिकता दिने र उहाँहरूलाई चाहिँ अधिकार दिएर नेपालभित्र पुरै आएर लगानी गर्न सक्ने, यहाँको विकास निर्माण सहभागी बन्न सक्ने, उहाँको बन्धु बान्धवको एउटा सम्बन्ध कायम राख्ने कुरामा यसलाई चाहिँ ठुलो नीति अप्नाउनुपर्छ भन्ने कुरामा नेपालका राजनीतिक दलहरू सबै सहमत नै छन्. खालि त्यसमा चाहिँ अलिकति अरू नकारात्मक कुराबाट कसरी जोगाउने भन्ने विषयमा अलिकति सजगता छ र ती कुराहरू छलफल गरेर हामी एउटा सहमतिमा पुग्न सक्छौँ.
भोइस अफ साङ्लाको तर्फबाट सामान्य प्रशासन मन्त्री युवराज कार्की र नेपालको लागि भिक्टोरिया स्थित महावाणिज्यदूत चन्द्रयोजनलाई धेरै धेरै धन्यवाद समयको लागि.
इन्द्र भाइ तपाईँलाई पनि धेरै धेरै धन्यवाद र तपाईँले समय दिनु भएर हामीलाई चाहिँ यो अपर्च्युनिटी दिनुभएको र यो म्यासेज चाहिँ तपाईँको मिडिया थ्रु चाहिँ हाम्रो नेपाली समाजभित्र चाहिँ समाजमा पुग्ने जुन चाहिँ अवसर दिनुभएको छ त्यसमा धेरै धेरै धन्यवाद.
पहिलोपटक म एउटा यो अस्ट्रेलिया भ्रमणमा आउने अवसर पाएँ र यस अवसरमा यहाँ भएका गैर आवासीय सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग भेटघाट गर्ने अवसर पाइयो र यस सन्दर्भमा अब आफ्नो केही दुई चार कुरा राख्ने अवसर पनि तपाईँहरूले मिलाइदिनु भयो। यसको लागि तपाईँहरूलाई पनि धन्यवाद र तपाईँहरू मार्फत यहाँका सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैलाई पनि धन्यवाद हुन्छ।